समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, हरेक दिन कुनै दिवस, समारोह, चाडपर्व या यस्तै कुनै कारणले त्यो दिन महत्वपूर्ण हुने गर्छ। आज हामी नेपालमा 41औं सामाजिक सेवा दिवस मनाउँदैछौं। सामाजिक क्षेत्र राष्ट्रिय गौरव, आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशीलता भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ। हुन त आज भोलि कोविड 19 कारण औपचारिक समारोहहरू आयोजना गर्ने शैली फेरिएको छ। भर्चुअल अनलाइन प्रविधिको प्रयोग गरेर धेरैजसा कार्यक्रमहरू सम्पन्न हुने गरेको हामीले देख्दै आएका छौं। संचारको विकासले यो सम्भव भएको छ। नेपालमा पनि समाज सेवाका क्षेत्रमा वर्षौंदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको संलग्नतामा साना ठूला परियोजनाहरू निरन्तर संचालन हुँदै आएका छन्। यस्ता संस्थाहरूको क्रियाकलापले सामाजिक उत्थानमा के कस्तो प्रभाव परेको छ भन्ने आम जिज्ञासा समेतलाई सम्बोधन गर्दै आजको अन्तर्सम्वादमा हामी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। आदरणीय श्रोताहरू, समाज सेवाको क्षेत्रको कुरा गर्दाखेरि मूलत विगतका राजनैतिक प्रणालीमा समाज कल्याण परिषद नामको संस्था मार्फत नै नेपालमा विभिन्न गैर सरकारी संघ संस्थाहरूको संलग्नतामा सामाजिक कार्यहरू हुँदै आएकोमा पछिल्लो समय मानिसहरूको चेतनाको स्तर बढ़दै गइसकेपछि मूलत सामाजिक अभियन्ताहरू मार्फत पनि विभिन्न सामाजिक कार्यहरू अभियानहरू हुँदै आएका छन्। चाहे त्यो बाल बालिकाको क्षेत्रमा होस्, ज्येष्ठ नागरिकको क्षेत्रमा होस् अथवा समाजमा पछाडि परेका वर्गको सामाजिक आर्थिक उत्थानका क्षेत्रमा होस्, विभिन्न निकायहरूको समन्वयात्मक प्रयासबाट ती क्षेत्रका मानिसहरूको समग्र जीवन उत्थानका लागि निरन्तर प्रयास हुँदै आइरहेको छ। नेपालमा महिला बालबालिका ज्येष्ठ नागरिकलाई हेर्ने एउटा छुट्टै मन्त्रालयको गठन गरिएको छ र यो मन्त्रालय मार्फत देशका अधिकांश भागमा कुनै न कुनै प्रकारका सामाजिक कार्यहरू निरन्तर अगाडि बढ़िरहेका छन्। समाज उत्थानको क्षेत्रमा सरकारले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो तर्फबाट र सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी निकायको समन्वयमा यी सामाजिक कार्यहरू हुँदै आइरहेका छन्। यहाँलाई जानकारी गराए अनुसार आजको अन्तर्सम्वादमा हामी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङसँग कुराकानी गरिरहेका छौं। मन्त्री गुरूङ यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर नमस्कार मन्त्रीज्यू। नमस्कार। हामी प्रत्यक्ष कुराकानी गरिरहेछौं रेडियो नेपालमा र सन्दर्भ सामाजिक सेवा दिवसको सन्दर्भ पारेर केही सान्दर्भिक विषयहरू जिज्ञासाहरू यहाँ समक्ष राख्दैछु मन्त्रीज्यू। जस्तो सामाजिक क्षेत्र राष्ट्रिय गौरव, आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशीलता, यो निकै लामो नारा यसपालिको सामाजिक सेवा दिवसका दिनमा चाहिँ यहाँहरूले तय गर्नुभएको छ भने मूलत यसको आशय के हो? यस वर्षको यो नाराले के भन्न खोजिरहेछ मन्त्रीजी? यहीँबाट कुराकानी शुरू गरौं।
असलजी, विशेष त हामीले यस वर्ष सामाजिक सेवा दिवसलाई हामीले जुन किसिमको सामाजिक क्षेत्र अहिले राष्ट्रिय गौरवको क्षेत्र हुनुपर्छ भनेर सामाजिक क्षेत्रलाई आजको प्राथमिकतामा समृद्ध सुखको लागि एउटा सामाजिक रूपान्तरण उद्यमशीलता भन्ने नाराबाट हामीले शुरूआत गरेका छौं। यसको विशेषता हामीले राजनीतिक क्रान्ति त भयो, नेपालमा सामाजिक क्रान्ति र सामाजिक रूपान्तरको आवश्यकता महसुस गरिरहेका छौं। राजनीतिक रूपान्तर भए पनि, परिवर्तन भए पनि सामाजिक क्षेत्रमा अहिले पनि हाम्रा विभेदहरू छन्। सामाजिक क्षेत्रमा अहिले पनि हाम्रा धेरै कुरीति, कुसंस्कारहरू, अन्धविश्वासहरू, जनविश्वासको रूपमा स्थापित छन्। यी सबै कुरोको अन्त्य गर्नको निम्ति पनि र समाजमा फेरि पनि हामीले सुसंस्कृत समाज निर्माण गर्नको निम्ति समाजलाई फेरि पनि एउटा सभ्य र एउटा जिम्मेवार नागरिकको रूपमा स्थापित गर्नको निम्ति पनि सामाजिक क्षेत्रको रूपान्तर बिना समृद्ध नेपाल, सुखी नेपालको दृष्टिकोणलाई हामीले पूरा गर्न सक्दैनौँ भन्ने हाम्रो महसुस र र हामीले त्यो उद्देश्यको साथ अहिले हामीले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्रको रूपमा हामीलाई प्राथमिकता दिनुपर्छ र यसलाई हामीले सुख र समृद्धि चाहिँ त्यसमा प्राप्त हुन्छ भन्ने उद्देश्यबाट नै यो नाराहरूले ल्याएको
हजुर. जस्तो अब पछिल्लो समयमा नेपालकै सन्दर्भको कुरा गर्दा विश्वभरि नै यो COVID-19 निकै असिलो पारेको छ, चाहे समाज क्षेत्रको कुरा होस्, चाहे आर्थिक विकासको भौतिक पूर्वाधारहरूको निर्माणको क्षेत्र, एउटा सामाजिक आर्थिक परिस्थिति नै निकै जटिल रहेको यो अवस्थामा अब हामी सेवाभावको कुरा गर्दाखेरि ससाना बालबालिकाहरूको सुरक्षाको प्रश्न त्यतिकै अहम छ. विद्यार्थीहरू कयौं महिनादेखि स्कूल जान पाइरहेका छैनन्, उनीहरूको अध्ययन गर्ने जुन निरन्तरता अलिकति टुटेको जस्तो पनि देखिन्छ, र त्यसले फेरि नयाँ नयाँ अरू मनोवैज्ञानिक समस्याहरू पनि आएको छ वृद्ध वृद्धाहरूमा, ज्येष्ठ नागरिकहरूमा पनि त्यही प्रकारको चाहिँ एउटा डर त्रासको पनि वातावरण छ. अहिले समग्रमा हेर्दाखेरि अन्य वर्षहरूका तुलनामा सरकारको प्राथमिकता अथवा गैर सरकारी संघ संस्थाहरूको, समाजको, सामाजिक अभियन्ताहरूको प्राथमिकतालाई यदि हामी क्याटेगोरिकली हेर्ने हो भने यो जटिल परिस्थितिमा समाज सेवाको क्षेत्रमा हामीले कस्तो किसिमको चाहिँ प्रयासहरू अगाडि बढाउनु पर्ने अहिलेको समयले संकेत गरिरहेछ मन्त्रीज्यू?
विशेष त हामीले यो COVID-19 यो संकटमा हामीलाई एउटा सबै क्षेत्रबाट हामीले अहिले तपाईँले उठाउनु भएको जति समस्याहरू हामी बीचमा छ, बालबालिका सेक्टरमा छ, हामी वृद्ध वृद्धको अवस्थामा छ, महिलाको क्षेत्रमा छन्, सबै समाजमा रहेका सबै वर्ग र तहका तहमा यसको प्रभाव र यसको संकट हामी नेपालमा मात्र होइन विश्व मानव समुदायमै यसको संकट छ. यसले निम्ताएको संकट र यसले उत्पन्न गरेको समस्याहरूको हामी चुनौतीमा हामी अहिले सबै तह र सबै जिम्मेवार व्यक्तिहरू आज कसले चाहिँ कुनै धनी गरिब पनि छुट्याएको छैन, कुनै एउटा चाहिँ कुनै उच्च नीच केही छुट्याएको छैन, यसले समान रूपमा यसबाट प्रभावित र यसको आक्रान्त छौँ. यसको निम्ति अहिले हामीले संघ संस्थालाई पनि राष्ट्रिय अन्तर्राष्ट्रिय एउटा क्षेत्रमा रहेका समुदायहरूलाई पनि सबै नागरिक समुदायहरूलाई पनि हामीले यो बेला कुनै पनि निराश हुने यसबाट कुनै त्यस्तो हामी मनोवैज्ञानिक एउटा चाहिँ त्यस्तो असरबाट भन्दाखेरि पनि आत्मबल बलियो बनाउने हामी यसबाट चाहिँ अझ मनोवैज्ञानिक ढङ्गबाट अझ सन्तुष्टिहरू लिने यसबाट हामीमा मानव सेवा एकले अर्कालाई सेवा गर्नुपर्छ, सहयोग गर्नुपर्छ, हामी एक्लै छैनौँ है भन्ने किसिमको भावनाबाट मान्छेमा त्यो किसिमको सामाजिक भावनाबाट जागृत गराउनुपर्छ, जसले आपसमा त्यस्तो सामाजिक भावनाबाट पनि हाम्रो आत्मबलहरू बलियो हुने, हामी एक्लै छैनौँ, हामीलाई परेको बेला सङ्कट परेको बेलामा हाम्रो घर परिवार छ, समाज छ, राष्ट्र छ, सरकार छ भन्ने किसिमको अनुभूतिहरू र त्यो किसिमको एउटा चाहिँ आत्मविश्वासहरूलाई सृजना गर्ने आत्मबलहरूलाई बलियो बनाउने काममा चाहिँ हामीले लाग्नुपर्छ, जसले गर्दाखेरि हामीलाई जस्तो सुकै सङ्कट, जस्तो सुकै आपत, जस्तो सुकै महामारी र जस्तो सुकै विपदमा पनि मान्छेहरूको बीचमा चाहिँ त्यसले चाहिँ एउटा आफूलाई बाँच्नुपर्छ, मेरो समाज छ, मेरो देश छ, मेरो परिवार छ भन्नेप्रति पनि मान्छेको आशा जगाउनुपर्छ. त्यसैले यस कुरोलाई अहिले हामीले चाहिँ यस 41 सामाजिक सेवा दिवसको प्रश्नमा सबैप्रति सामाजिक भावनाबाट जागृत गराउने, व्यक्ति व्यक्तिमा एउटा मानवीय सेवाको भावना जगाउने, एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने किसिमको एउटा चाहिँ सहयोगी भावनाहरू र समन्वय र सहकार्य गर्ने त्यो किसिमको एउटा समझदारी र त्यो किसिमको भावनाबाट नै विकसित गराउने, त्यो जनचेतनाको अभियान गर्नु नै अहिलेको हाम्रो अभियान हो र यो सामाजिक सेवा दिवसले पनि हामी सबैमा त्यो किसिमको सामाजिक भावनाको जागृत गराउने उद्देश्य पनि हो.
हजुर, जरुर, कुनै पनि दिवस समारोहमा अलिकति बढ़ी नै हामी फोकस भएर त्यो विषयको चर्चा परिचर्चा विश्लेषण होइन त्यसको चाहिँ प्रोज एण्ड कन्सहरू भनौँ ती कुराहरू चाहिँ हामी छलफलमा ल्याउने गर्छौं, अलिकति मीडियाको पनि एटेन्सनहरू हुन्छ, त्यसले चाहिँ प्रभाव पार्छ, समाजलाई चाहिँ एउटा सन्देश दिन सक्छ निरन्तर भन्ने एउटा भावना एकातिर छ. अहिलेको समयमा भोक, रोग र शोक भनौँ न, यी तीनै चीजले समाजलाई आक्रान्त गरिरहेछ नि मन्त्रीज्यू, होइन मानिसहरू बाटो बाटोमा खाना बाँडिरहेछ गइरहेका छन्, रोजगार गुमाएर मान्छेहरू अलपत्र परेका छन्, कोही शहरमा बस्नेहरू पनि दुखी छन्, गाउँमा बस्नेहरू पनि दुखी छन्, समाज अलिकति बिथोलिएको यो अवस्था छ र यो अवस्थामा चाहिँ अलिक मानवीय भावना, जसरी अहिमतीजीले भन्नुभयो कि समाज सेवा एउटा भावनात्मक क्षेत्र पनि हो, जहाँ हुनेले अलिकति सक्षम हुनेले चाहिँ कमजोर मानिसहरूलाई हेर्नुपर्छ, गाह्रो असिलो पर्छ भन्ने एउटा हाम्रो जुन नेपालीपन हो, यसपालिको यो संकटमा समग्रमा चाहिँ त्यो सामाजिक भावहरू कतिको प्रकट हुन सक्यो जस्तो लाग्छ सरकारको दृष्टिकोणबाट?
अहिले स्वाभाविक रूपमा हामीले ती सामाजिक भावहरू झल्किरहेको पनि छ। हामीले धेरै समाजसेवी मन्दकारी एउटा मानवहरूको एउटा चाहिँ भावनाहरू पनि देखिएको छ। त्यसैले जो एउटा हाम्रो समाजमा रहेका विभिन्न किसिमका वर्गहरू छन्, जसले गर्दा अहिले कोभिड-19 सबै रोजगारी टुटेको छ, हाम्रा मान्छेहरूको जुन किसिमको समाजमा विभिन्न किसिमका चाहिँ एउटा समस्याहरू उत्पन्न भएको छ, त्यो सबै कुरोलाई हामीले जुन अन्त्य गर्नको निम्ति समाजमा धेरै त्यस्ता सामाजिक व्यक्तित्वहरू होस्, संघ संस्थाहरू, सरकारले त्यसको समन्वय सहकार्य र साझेदारीमै अहिले कतिपय सजग मानव मुक्त नेपाल निर्माण गर्ने, कोही भोकै नबसुन् भन्ने उद्देश्य राखेर जुन किसिमको एउटा अभियानहरू सुरुवात गरेको छ, त्यो पक्कै पनि हामीले दिगो विकासको लक्ष्य अनुसार कोही पनि पछाडि नछुटुन् भन्ने उद्देश्य पनि हो। त्यो एउटा हाम्रो संयुक्त राष्ट्रसँग दिगो विकासको लक्ष्यमा हस्ताक्षर गरेको मुलुक राष्ट्र नेपाल पनि हो। त्यसैले यसलाई यही उद्देश्यबाट हामीले अहिले जसरी काम गरिरहेको छ, यो पक्कै पनि हाम्रो समाजमा जुन किसिमको एउटा सामाजिक भावनाबाट जागृत भएको छ, यसले एउटा कसैले पनि त्यो किसिमको एउटा समस्या बेहोर्न नपर्नको निम्ति हामीले नेपाल सरकारले संघ संस्था परिचालन गर्ने, सरकार आफैले पनि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको बीचको पनि समन्वयलाई अझ प्रभावकारी बनाउने, त्यसको निम्ति स्थानीय सरकारलाई अझ बढी जिम्मेवार बनाउने, यो कामहरू प्रभावकारी रूपमै अगाडि बढेको छ। यति हुँदाहुँदै पनि केही समस्याहरू कहीँ त्यस्ता अझै पनि हामीले चाहिँ त्यसलाई पूर्ण भइरहेको स्थिति छैन। पूर्ण गर्नको निम्ति पनि अझ हामीले प्रभावकारी रूपमा लानको निम्ति पनि यो सामाजिक सेवा दिवसले चाहिँ पक्कै पनि हामी सबैमा त्यो किसिमको एउटा चाहिँ एकताबद्ध हुने, एकीकृत ढङ्गले जाने, छुट्टै छुट्टै र फरक फरकबाट होइन, हामी समन्वय र सहकार्य गरेर एकीकृत ढङ्गले नै अगाडि बढ्यौँ भने हाम्रा यी चुनौतीहरू, यी हाम्रा अहिलेका महामारीहरू, यी संकटलाई हामीले समाधान गर्न सक्छौँ भन्ने मलाई आत्मविश्वास पनि छ र हामीले जाने जुन एउटा त्यो रणनीतिक योजना र कार्यक्रम पनि बनाएका छौँ।
जस्तो मन्त्रीजी होइन, अब नेपालमा सामाजिक क्षेत्रमा काम गर्नको लागि अहिले पनि हामी 41 सामाजिक सेवा दिवस आज मनाइरहेका छौं, एउटा लामो पृष्ठभूमि छ समाज सेवा क्षेत्रको, तर पनि अझै पुगेको छैन। सरकारको मात्र प्रयासले हुँदैन, त्यसमा गैर सरकारी संघ संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको पनि सहभागिता नेपालमा निरन्तर रहँदै आएको छ। बेला बेलामा यी गैर सरकारी संस्थाहरूको पर्फर्मेन्सलाई लिएर, उनीहरूको उपस्थिति, उनीहरूको प्राथमिकतालाई लिएर, अथवा फण्डिङकै कुराहरू, बजेटकै कुराहरूमा लिएर पनि धेरै दात्री निकायहरूले गरेको सहयोगको अधिकांश भाग चाहिँ फेरि फिर्ता जान्छ, व्यवस्थापनमा नै बढी पैसाहरू जान्छ। त्यसले गर्दा गरीब अथवा असहाय अथवा जो आवश्यक पर्ने वर्गलाई मात्र एउटा देखाउने माध्यम मात्र बनेको छ, त्यसबाट चाहिँ समुचित अझै पनि फाइदा हुन सकेन। यसमा सरकारले इन्टरफेयर गर्नुपर्छ, यसलाई व्यवस्थित र यसलाई चाहिँ रेगुलेट गर्नको लागि सरकार चाहिँ अझ बढी सशक्त हुनुपर्छ भनेर हामी जस्तै अरू देशमा पनि अभ्यासहरू भइरहेछ। बेला बेलामा वाद विवाद होइन, छलफल संवादमा पनि यी विषयहरू आउने गर्छन्। हाम्रो अवस्था कस्तो छ आईएनजीओ एनजीओहरूको पर्फर्मेन्स, समन्वय आदि क्षेत्रमा, र अहिले हामीले अघि मैले गरेका प्रश्नहरूको क्षेत्रमा हाम्रो अवस्था कतिको सन्तोषप्रद छ मन्त्रीज्यू?
यो विषयमा विशेष तपाईँले उठाएको प्रश्नमा सत्यताहरूमा छन् र यो विषयवस्तु प्रश्न उठ्नुमा हाम्रा संघ संस्थाहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय गरी सरकारी संस्थाले खेलेका भूमिकाहरूमा यसले हाम्रा प्रश्नहरूमा दम छ है। त्यसैले यो प्रश्नहरू उचिरहँदाखेरि स्वाभाविक रूपमा हामीले 41 एउटा राष्ट्रिय सामाजिक एउटा दिवस, सामाजिक सेवा दिवसमा पनि म के भन्न चाहन्छु भने हामी संघ संस्थाहरूको पहिचान पनि गर्नु पर्यो, संघ संस्थाहरूको भूमिकालाई प्रभावकारी पनि बनाउनु पर्यो, संघ संस्थाहरूको जुन भूमिका र संघ संस्थाहरूको पहिचान गरेर राम्रा गर्ने संघ संस्थाहरूप्रति हामीले सम्मान र उनीहरूलाई हामीले पुरस्कृत पनि गर्नुपर्छ। समाज सेवाको नाममा सामाजिक संघ संस्थाहरूले गरेका गलत गतिविधिहरू र जनताको बीचमा जुन एउटा चाहिँ अविश्वास सृजना गरेको छ, जसको एउटा चाहिँ हामीले गरिबको नाममा समाज सेवाको नाममा सामाजिक एउटा रूपान्तरको नाममा गर्ने कतिपय ती बजेटहरू आज व्यवस्थापनमा मात्रै हुने र त्यसले जुन किसिमको प्रभावकारी नतिजा मुख्य कामहरू नदेखिने र जसले गर्दाखेरि संघ संस्थाप्रति र एनजिओ आइएनजिओप्रति जुन किसिमको समाजमा एउटा नेगेटिभ एउटा धारणा बनेको छ, संघ संस्था भनेको एउटा तालिम गोष्ठी गर्ने बिल भत्ताई मिलाउने जुन किसिमको यसले कुनै नतिजामुखी र नतिजामुखी प्रभावकारी कामहरू गर्न नसक्ने भन्ने किसिमको पनि छ। सबै संघ संस्थाहरूलाई त्यो आरोप लाउन र त्यो आशंका गर्न पनि सकिँदैन। कतिपयले त्यस्ता गरेका कुराहरूलाई हामीले त्यसलाई चाहिँ रेगुलेट गर्न सकेनौँ, त्यसलाई नियमन गर्न सकेनौँ, त्यसलाई हामीले कतिपय कारवाही गर्न सकेनौँ। यो कुरोलाई हामीले अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदलाई पनि यस मन्त्रालयले नै एउटा जिम्मेवारी लिइरहेको घडीमा हामीले अहिले समाज कल्याण ऐन 2049 हामीले चाहिँ अध्ययन गर्दै यसको यसबाट यसरी चाहिँ समाजमा यस्ता किसिमका संघ संस्थाहरूलाई कारवाही गर्ने कामहरू पनि सुरुवात गरेका छौँ। जस्तो नेपाल रेड क्रसलाई हामीले चाहिँ अहिले विघटन गरेर कारवाही गरेका छौँ। अब त्यस्तै किसिम नेपाल बाल संरक्षणलाई त्यो किसिमले गरिरहेका छौँ। यसरी अरू अब यसलाई चाहिँ एउटा अभियानको रूपमा पनि लाने र राम्राहरूलाई पुरस्कृत गर्ने र कतिपय नियमन गर्ने र त्यसलाई रेगुलेट गर्दै जानुपर्छ र कतिपय त्यस्ता संघ संस्थाहरूलाई अब हामीले चाहिँ जनमुखी बनाउने, परिणाममुखी बनाउने, नतिजामुखी बनाउने र त्यस्तो किसिमले प्रभावकारी यसलाई मेन एउटा चाहिँ नेपाल सरकारको नीति कार्यक्रमलाई पनि सहयात्रा र सहकार्य र एउटा साझेदारी गर्नको निम्ति सहयोग पुर्याउने कुरोलाई नै हामीले चाहिँ अहिले मूल जोड दिनेछौँ र हामी संघ संस्थाको भूमिकालाई पनि त्यही ढङ्गले प्रभावकारी बनाउने र उनीहरूप्रति लगाएका त्यस्ता नकारात्मक दृष्टिकोणलाई पनि हामीले रूपान्तरण गर्ने र सकारात्मक दृष्टिकोणबाट उनीहरूलाई काम गर्नको निम्ति त्यो खालको वातावरण सिर्जना गर्ने, त्यो खालको एउटा चाहिँ नीति नियमहरू, निर्देशिकाहरू, नियमहरू बनाउने काममा हामी अहिले लागिरहेका छौँ।
आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङसँग। सन्दर्भ रहेको छ 41 औं सामाजिक सेवा दिवस। मन्त्रीज्यू, जस्तो अघिकै आजको दिवसको नाराको सन्दर्भमा कुरा गर्दाखेरि सामाजिक रूपान्तरण र उद्यमशीलतालाई पनि यहाँले उठान गर्ने जुन प्रयास गर्नुभएको छ, अब उद्यमशीलताको कुरा गर्दा मानव अपाङ्गता भएका व्यक्तिहरू छन्, एकल महिलाहरू पनि होलान् र कतिपय अवस्थामा महिलाहरू चाहिँ घरको मात्रै काममा संलग्न भइरहेको, खेतीपाती किसानीमा संलग्न भइरहेको र बेरोजगारीको संख्या पनि त्यहाँ अलिकति बढ़ी नै छ। अब यो जनशक्ति, यसभित्र रहेको जनशक्तिलाई पनि एउटा उद्यमशीलतामा समावेश गराउनको लागि फेरि राज्यले त लगानी गर्नै पर्छ, एउटा रणनीतिक योजनाहरू पनि मन्त्रालयबाट पक्कै पनि बनिरहेको छ होला। पछिल्लो अवस्था के छ, हामी कुन रणनीतिका आधारमा मन्त्रीज्यूको नेतृत्वमा यो क्षेत्रलाई अलिकति अगाडि बढ़ाउ भन्ने जुन जोश जागरलाई चाहिँ हामी कसरी चाहिँ नियमित बनाइरहेका छौं, कसरी अगाडि बढ़िरहेछौं हामी?
विशेष त हामीले हाम्रो समाजमा जुन किसिमको अहिले हामी आर्थिक संकटमा छौँ, COVID-19 को अवस्थामा छौँ, हामीलाई हिजोको जस्तो अन्तर्राष्ट्रिय एउटा चाहिँ सहयोगहरूको पनि अहिले विश्व समुदाय नै हिजो हामीलाई सहयोग गर्ने दाताहरू जो डोनर एजेन्सीहरू हाम्रा संघ संस्थाहरूसँग सहकार्य साझेदारी गर्ने हाम्रा ती एजेन्सीहरू पनि अहिले सबैमा एउटा COVID-19 हामीलाई एउटा संकटमा पनि ल्याएको छ। यो पृष्ठभूमिमा हामीले हाम्रो बीचमा चाहिँ हाम्रा उत्पादनहरू, हाम्रा चाहिँ उद्यमशीलता भावनाहरू, हामीले आफ्नो गरी गरी खानुपर्छ, श्रम गर्नुपर्छ भन्ने भावनाहरू पनि हाम्रो बिस्तारै बिस्तारै टुट्दै हामी सबै वैदेशिक एउटा रोजगारीमा मात्रै आकर्षित हुने, स्वदेशमै हामीले हाम्रो खालको एउटा उत्पादन उद्यमशीलताको एउटा अभियानहरूबाट हामी चाहिँ निराश हुने र असफल हुने यो खालको परिस्थितिमा हामीले अहिले अबको यो स्थितिमा हामी कुनै पनि अवस्थामा हामीले अब भोकै रहनुपर्ने, हामीले भोकै मर्नुपर्ने दिनहरू नआओस् भन्नको निम्ति पनि हामीले हाम्रा हिजोको संघ संस्थाहरूलाई अब हिजो कुनै पनि एउटा प्रस्ताव पत्र तयार गरेर हामीले सहयोग र अनुदान लिने हाम्रा संघ संस्थाहरूलाई अब दिगो रूपमा र आफ्नो आफैमा आत्मनिर्भर हुने सोचबाट उनीहरूलाई सामाजिक उद्यमशीलतामा रूपान्तर गर्न अहिलेको आवश्यकता छ। त्यसैले यो कुनै हामीले राष्ट्रिय रणनीतिको रूपमा भन्दा पनि अहिलेको परिस्थितिमा अहिलेको एउटा वर्तमान एउटा पृष्ठभूमिमा हामीले यी सोचबाट हामीले समाजलाई हाम्रा संघ संस्थाहरूलाई परिचालन गर्न सक्यौं, उनीहरूलाई फेरि पनि वैकल्पिक रूपबाट उनीहरूलाई हामीले उत्पादन र उद्यमशीलता एउटा भावनाबाट जागृत गराउन सक्यौं, ती त्यसबाट नै हामीले समाजमा हामीले संस्था पनि हामीले चाहिँ दिगो बनाउन सक्छौं र समाजलाई पनि हामीले चाहिँ एउटा योगदान गर्न सक्छौँ र समाज रूपान्तरणको निम्ति आर्थिक एउटा समृद्धिको निम्तिलाई पनि यसले सहयोग पुर्याउन सकिन्छ भने हामीले स्वाभाविक रूपमा अब संस्थाहरूलाई आत्मनिर्भर बनाउनको निम्ति र हामीले करिब 1,05,000 संघ संस्था दर्ता छन् नेपालमा विभिन्न नामबाट, त्यसैले ती संस्थाहरूलाई अब सामाजिक उद्यमशीलतामा रूपान्तर गर्नुपर्छ। उनीहरूले समाजमा पनि अब ती सबै व्यक्ति व्यक्तिलाई एउटा चाहिँ उद्यमी बनाउनुपर्छ र उद्यमशील एउटा भावनाबाट जागृत गराएर अब हामीले चाहिँ आफै आफ्नो खुट्टामा आफै उभिने आत्मनिर्भर अर्थतन्त्रमा चाहिँ उनीहरूलाई रूपान्तर गर्नुपर्छ भन्ने यो भावनाबाट हामीले सामाजिक उद्यमशीलता विकास कार्यक्रमको सोच बनाएका छौँ र सामाजिक उद्यमशीलता विकास कोषको स्थापना पनि हामीले 41औं यो सामाजिक सेवा दिवसको सन्दर्भमै हामी यसको पनि एउटा चाहिँ सुरुवात गर्ने पनि हामी गर्छौँ। त्यसैले यो कुरोलाई हामीले विशेष हामी यो अभियानलाई अगाडि बढाउनको निम्ति हामी गरिरहेका छौँ, यो सोचबाट हामी जान खोजिरहेका छौँ। समाजलाई त्यो ढङ्गबाट परिचालन गर्ने, सामाजिक संस्थालाई त्यो ढङ्गबाट चाहिँ एउटा परिचालन गर्ने हाम्रो अहिलेको सोच हो। सामाजिक उद्यमशीलता विकास कार्यक्रम चाहिँ यस उद्देश्यबाट र यसको स्थापना र यसको सुरुवात गर्ने सोचबाट हामी आएका छौँ।
हजुर, जस्तो अब सामाजिक क्षेत्रमा कहिलेकाहीँ विभिन्न खालका विकृतिका कुराहरू आउँछन्, चाहे त्यो अब महिलाहरूमाथि हुने घरेलु हिंसाको कुरा होस् अथवा बलात्कारका विभिन्न घटनाहरू हामी सुनिरहन्छौँ देशका विभिन्न भागमा, बाल श्रमको प्रयोग भएका चाहिँ कतिपय कुराहरू छन्, त्यसलाई चाहिँ हामी कसरी व्यवस्थापन गर्न सकौंला भन्ने प्रश्न पनि एउटा अहम प्रश्न छ हाम्रो जस्तो विकासशील देशमा। त्यसले गर्दा एउटा समाजमा कसैले सघाएको चीजलाई एउटा हाम्रो दृष्टिकोणबाट हेर्ने र पश्चिमा आँखाबाट हेर्नेमा फरक हुन्छ। एउटा बालकले आफ्नो घर परिवारको उद्योग व्यवसाय घरेलु उद्योग ससाना कामहरूमा सहयोग गराएकोलाई हामी कहिलेकाहीँ बालश्रम भनेर पनि भनिदिन्छौँ, वास्तवमा त्यो बालश्रम नभएको हुन सक्छ र कहिलेकाहीँ एकदमै कठोर काममा पनि बाल श्रमिकहरू प्रयोग भएको पनि देखिन्छ। त्यसकारण कतिपय कुराहरू चाहिँ अलिकति हेजी छ, त्यति डिस्टिङ्क्टली हामी छुट्याउन सकिरहेका छैनौँ, कुन शोषण हो कुन उसको चाहिँ कर्म हो भन्ने कुराहरू पनि हामी खुट्याउन सकिरहेका छैनौँ। यो समयले जुन कुराहरूको चाहिँ नयाँ नयाँ परिभाषित गरिरहेको छ, ती विषयलाई समाज सम्बन्धित यो मन्त्रालयले चाहिँ कसरी हेरिरहेको छ, यी गतिविधिहरूलाई नियन्त्रणका लागि चाहिँ के कस्ता प्रयासहरू हुन सक्छन् आगामी दिनमा?
हामीले समाजमा जुन किसिमको विभेदहरू छन्, जुन सबै प्रकारका हिंसाहरू छन्, विशेष त महिला हिंसाको विषयहरूको कुरो पनि अहिले चाहिँ मुद्दाको रूपमा उठिरहेको छ र महिला हिंसा पनि बढ़िरहेको पनि छ र बाल श्रमको कुरो गर्नुहुन्छ, हामीले अरू विभिन्न किसिमको समय परिस्थितिमा हाम्रो हेर्ने आँखा र अरूले हेर्ने आँखाहरूको बीचमा पनि र हाम्रो दृष्टिकोण र अरूले अरूको दृष्टिकोणको बीचमा पनि केही भिन्नताहरू छन्। यी सबै कुरोको व्यवस्थापन गर्नको निम्ति हामीमा पहिलो कुरो त सकारात्मक सोच नै चाहियो। हामीले हामी बीचमा चाहिँ फेरि पनि एउटा सबै बीचको बुझाइको पनि स्तरहरूको बीचमा एउटा चाहिँ हाम्रो बीचमा समान बुझाइहरू पनि आउनु पर्यो। यी बुझाइहरूको लाई पनि हामीले सम्मान ल्याउनको निम्ति पहिलो कुरो त जनचेतनाको कुरो हुन्छ, शिक्षाको कुरो हुन्छ, हाम्रा आर्थिक पक्षको कुरा पनि हुनसक्छ। हामीले जब बीचमा ग्याप छ, जुनमा द्वन्द्व छ, जुनमा हाम्रो चाहिँ असमानता छ, त्यस बीचमा फरक फरक एउटा चाहिँ हाम्रा धारणाहरू फरक फरक दृष्टिकोणहरू आउन सक्छन् र यसलाई सम्बोधन गर्नको निम्ति फरक फरक उद्देश्य राखेका व्यक्तिहरूले सही भावनाहरू राख्न सक्छन्। त्यस्ता ती संस्थाहरूको पनि सहयोगको नाममा विभिन्न उद्देश्यहरू रहन सक्छन्। त्यसैले हामीले समाजमा यसले चाहिँ फरक फरक एउटा चाहिँ हाम्रो धारणाहरू बनिरहेको छन् र यसलाई एकीकृत धारणा बन्न नसकेर पनि बिचमा हाम्रा विवादहरू द्वन्दहरू हाम्रो असमानताहरू सृजना झन् न्यूनीकरण हुनुभन्दा जनशक्तिले झन् प्रभावकारी रूप लिएको पनि देखिन्छ। त्यसैले म तपाईँले अहिले यो प्रश्न गरिरहँदाखेरि म के भन्न चाहन्छु भने आज जुन किसिमको घटना घटिरहेको छ महिला हिंसा महिलाले नै यो महिला हिंसाको चाहिँ अन्त्य हुनुपर्छ भनिरहनुभन्दा हामीले महिलाहरूलाई नै त्यसको निम्ति सशक्तिकरण गरेर महिलाका एजेन्डाहरू महिलाका मुद्दाहरूको विषयमा महिलाले नै बोलिरहने भन्दा आज ती सबै ती मुद्दाहरू ती समस्याहरू उत्पन्न हुनुको पुरुषको पनि त्यहाँ त्यो उनीहरूको पनि त्यो भूमिका छ। पुरुषको कारण त्यो घटनाहरू घटिरहेका छन् भन्ने कुरोलाई हामीले बुझेर अब महिला अधिकारको निम्ति महिलाहरूले आवाज उठाउने भन्दाखेरि पुरुषहरूले त्यो आवाज उठाइदिनु पर्ने परिस्थिति निर्माण गर्नु जरुरी छ। म एकचालिसौं यो सामाजिक सेवा दिवसको उपलक्ष्यमा आज सबै लैङ्गिक हिंसा महिला हिंसाहरूको विरुद्धमा आज पुरुषहरूले पनि त्यो कुरोमा चाहिँ जुन भूमिका पुरुषहरूको भूमिकालाई पनि बुझ्दै पुरुषहरूलाई ती महिला हिंसाको विरुद्धमा पुरुषहरूलाई परिचालन गर्नु पर्यो। त्यसरी पुरुषहरूलाई सचेत गराउनु पर्यो। पुरुषहरूलाई त्यस्ता हिंसा नगर्नुको निम्ति उनीहरूलाई चाहिँ मोटिभेसन गर्नु पर्यो। त्यसैले म त यो यस क्रममा आज हामीले जुन किसिमको महिलाको समस्या छ महिलाको समस्या आज त्यो समाजको समस्या त्यो राष्ट्रको समस्या हो। आज त्यो समस्यालाई आज महिलाको मात्रै समस्यामा सीमित राख्नु हुँदैन हाम्रो समाजको समस्या हो भन्ने बुझेर हामी समाजमा रहेका सबै पुरुषहरूले पनि त्यसमा हामीले त्यो समस्या समाधान गर्न लाग्नुपर्छ भन्ने सोचबाट नै हामीले यी सबै कुरोबाट चाहिँ हामी अलिकित त्यसरी नै समाजलाई परिचालन गर्नुपर्छ भन्ने सोचबाट हामी 41औं सामाजिक सेवा दिवसलाई सम्पन्न गर्न पनि गइरहेका छौँ।
हजुर धेरै धन्यवाद सुमन्त्रीजी, आजलाई समय यति नै भयो, थोरै समयमा पनि समाज सेवाका विभिन्न पक्षमा कुराकानी गर्न पाइयो, हार्दिक धन्यवाद छ यहाँलाई।
धन्यवाद
छ। त आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी 41औं सामाजिक सेवा दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङसँग सम्वाद गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।